اگلی صورت بہت خوبصورت ہے، نام فجر ہے اور حقیقت ہے کہ فجر کی نماز کی طرح کی خوبصورت صورت ہے۔ ذوالحج کی 10 راتوں اور صبحوں کی قسم ہے، جس طرح رمضان کی 10 راتیں قیمتی ہیں نا جو آج کل گزر رہی ہیں اور گزر گئیں کچھ، اسی طرح سے دنوں میں سے ذوالحج کے 10 دن قیمتی ہوں گے جو انشاءاللہ 2 ماہ کے بعد آپ کے سامنے ہوں گے، ان کے لیے آج سے تیاری کر لے۔ فرمایا اللہ کو ان دنوں کی عبادت اور نیکی پورے سال کی نیکیوں سے زیادہ عزیز ہے، تو آپ کہہ لیں راتوں کی عبادت وہ ہے دن اور دنوں کی عبادت یہ ہے۔ اور کئی لوگ ان دنوں میں چھٹیاں لے کے گھروں میں بیٹھ جاتے ہیں اور عبادت جو کرتے تھے وہ بھی نہیں کرتے۔ ہم اللہ تعالیٰ سے دعا کریں گے کہ ہمیں ایک ایک دن اور ایک ایک رات کی قدر کی توفیق عطا فرمائے۔ بسم اللہ الرحمن الرحیم۔ والفجر وللیالی عشر والشفع والوتر، قسم میں فجر کی اور 10 راتوں کی اور جفت اور طاق کی اور رات کی جبکہ وہ رخصت ہو رہی ہو، کیا اس میں کسی صاحب عقل کے لیے کوئی قسم ہے؟ تم نے دیکھا نہیں کہ تمہارے رب نے کیا برتاؤ کیا اونچے ستونوں والے آدھے ارم کے ساتھ، جن کے مانند کوئی قوم دنیا کے ملکوں میں پیدا نہ کی گئی، اور سمود کے ساتھ جنہوں نے وادی میں چٹانیں تراشی تھی، اور میخوں والے فرعون کے ساتھ، یہ وہ لوگ تھے جنہوں نے دنیا کے ملکوں میں بڑی سرکشی کی تھی اور ان میں بہت فساد پھیلایا تھا، آخر کار تمہارے رب نے ان پر عذاب کا کوڑا برسا دیا۔ حقیقت یہ ہے کہ تمہارا رب گھات لگائے ہوئے، اس کو ہائی لائٹ کریں گے۔ فَصَبَّ عَلَيْهِمْ رَبُّكَ سَوْطَ الْعَذَابِ، بس بے شک تیرے رب نے ان پر عذاب کا کوڑا برسایا کیونکہ تیرا رب جو ہے گھات لگائے بیٹھا۔ یہاں پھر وہی بات ہے جو پیچھے بھی ہوئی، کوئی معاملہ کریں تو اس آیت کو نہ بھولیں کہ اللہ کی نظر مجھ پہ، آج میں جو کروں گی کل میرے ساتھ بالکل وہی ہوگا، 110% وہی ہوگا۔ میں نے ایسی جو پیچھے آپ کو حدیث سنائی ہے ابھی کہ کس طرح سے لوگ کسی کرتے، تو اللہ نوز دی بیسٹ، ہم کسی کے بارے میں کوئی ججمنٹ نہیں دے سکتے، لیکن ایسے حالات کسی نے کوئی بات کی، ایگزیکٹ وہی حالات، صرف ایک ٹنگ سلپ اللہ کی پکڑ کا آپ کو شکار کر دیتے ہیں۔ مثلاً آپ نے کسی کی بیٹی کو دیکھ کر کوئی بات کی کہ یہ خراب ہے، یا اس کی بیٹی پہ کوئی الزام لگایا، آپ کی بیٹی پہ بھی الزام لگ سکے گا۔ کوئی کسی کو دیکھ کر کوئی کمنٹ دے دیتا ہے نا، ہم یہ جو ڈسکشنز کرتے رہتے ہیں نا بیٹھ کے لوگوں کو، یہ چھوڑ دیں، یہ بہت سارے ہمارے پر آنے والے حادثات کی وجہ بنتی ہیں، جس کو کہتے ہیں نا کہ گریٹ مائنڈ ڈسکس آئیڈیاز اور ایوریج مائنڈ جو ہے وہ ڈسکس پیپل۔ ہمارا تو معاملہ ہی لوگوں کو ڈسکس کرنا ہے، تو اللہ گھات لگائے بیٹھا ہوتا ہے، وہ دیکھتا ہے کب پکڑوں تمہیں، ایک ایک اللہ فوراً پکڑ لے، نہیں پکڑ۔ بعض جب آپ کی جوانی کی کوئی غلطی آپ کو اللہ تعالیٰ دکھائے گا بڑھاپے میں آپ کے بچوں کی صورت میں، آپ نے اپنی جوانی میں کچھ کیا تھا اپنی شادی کے بعد، آپ کو اللہ جوانی کے بعد بڑھاپے میں وہ آ کے دکھا دے گا آپ کی کسی بہو کی صورت میں، یہ ممکن ہے، سراسر ممکن ہے۔ تو بہت کیئرفل رہے، مجھے تو ایسا لگتا ہے یہ دنیا یہ کانٹوں کا فرش ہے، فریجل ہے، سنبھل کے چلو، سوچ کے بولو، کاٹ دو اس زبان کو، فالتو بولتے تو کاٹ دو، فالتو چیزیں دیکھ کے لوگوں کو اشارے کرتے ہو چھکا لو، آنکھوں دیکھو کوئی چیز کسی کی بات پتہ لگ جائے چپ کر کے منہ کو سی کے اندر آ جاؤ، کیونکہ میں آج جو بولوں گی کل میرے ساتھ ہوگا۔ اور جب ہمارے ساتھ ہوتے تو ہم چیختے ہیں، ٹکرے مارتے ہیں، میرے ساتھ کیوں ہوا، میں نے کیا کیا، مجھے نہیں اپنا قصور پتا۔ تو محاسبہ قبل حاسب قبل تو حاسب، اپنا حساب کرو اس سے پہلے کہ تمہارا حساب ہو جائے۔ انسان کی عادت بتائی گئی، فَأَمَّا الْإِنسَانُ إِذَا مَا ابْتَلَاهُ رَبُّهُ فَأَكْرَمَهُ وَنَعَّمَهُ، مگر انسان کا حال یہ کہ اس کا رب جب اس کو آزمائش میں ڈالتا ہے اور اسے عزت اور نعمت دیتا ہے تو وہ کہتا ہے میرے رب نے مجھے عزت دار بنا دیا، اور جب وہ اس کو آزمائش میں ڈالتا ہے اور اس کا رزق اس پر تنگ کر دیتا ہے تو وہ کہتا ہے میرے رب نے مجھے ذلیل کر دیا۔ دیکھیے کتنا نا شکر ہے، اللہ تعالیٰ پہ بات بناتا ہے، ہرگز نہیں بلکہ تم یتیم سے عزت کا سلوک نہیں کرتے اور مسکین کو کھانا کھلانے پر ایک دوسرے کو نہیں اکساتے اور میراث کا سارا مال سمیٹ کر لے جاتے ہو، اور مال کی محبت میں تو تم بری طرح گرفتار ہو۔ مال واقعی حقیقت میں انسان کو ذلیل کر دیتا ہے، انسانی تعلقات میں بگاڑ کی بہت بڑی وجہ مال ہوتی ہے۔ جو انسان اپنی خواہشوں کو قابو میں رکھے گا نا، اس کو کبھی بھی شرمندگی نہیں ہوگی۔ شروع سے پلیز ریکویسٹ کروں گی میں ساری امت مسلمہ کی ماؤں سے، جہاں تک میری بات چلی جائے، اپنے بچوں کو مال خرچ کرنا سکھائیں، منی مینجمنٹ سکھائیے۔ جب شروع سے اپنے بچوں کی خواہشوں پہ قابو نہیں پاتے اور اس لاڈ میں کہ ایک ہی بچہ ہے، ایک ہی بچی ہے، ایک ہی بیٹا ہے، پہلا بیٹا آخری بیٹا، تو یاد رکھیے کہ ان کا بہت بڑا مسئلہ کیا ہوتا ہے، وہ مال استعمال نہیں صحیح کرتے، चंद दिन पहले मैं मस्जिद में थी, वजू के लिए गई। एक बच्ची थी, किसी और कल्चर की थी, वजू किया उसने। उसके बाद मस्जिद में रोल्स होते हैं, आपको तो ना जो करते हैं, वो खोल रही है, खोल रही है, इस तरह उसने किया, इस तरह। अल्लाह मुझे मोबाइल कैसे बचाए, मेरा उससे कोई दुश्मनी नहीं, ना आप उसको जानते हैं। लेकिन मेरा दिल हिल रहा था बिलीफ में कि इतना रोल उसके हाथ पे आ गया कि जितना एक मेरा ले डॉलर स्टोर से कोई सस्ता रोल लेना तो इतना होगा। और उसके बाद उसने थप 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 थोड़ा थोड़ा खुद को किया, सिर्फ पानी सुखाया, और वो पूरे का पूरा रोल ट्रैश में गया। यकीन करें, अब मैं आपको बताऊं कि अगर मैंने उसको उठा लिया तो आप पता नहीं कहेंगे, पता नहीं कितनी गंदी है ये। इतना हम अपने बच्चों का मिजाज बिगाड़ देते हैं। मेरा दिल रोया, मैंने कहा ये मस्जिद वालों ने किन पैसों से लिया होगा। कभी आप ट्रैश तो देखा करें बाहर जो पड़ा होता है, एक खाने की जगह दो चीजें, टूटी हुई कुर्सियां, टूट इतना कुछ पैसा लगा के वो आपके लिए रखते हैं गरीब। और मेरा लिए हर रमजान के बाद उनके पंखे भी खराब होंगे। जिसका दिल चाहता है अपनी तरफ मुंह करके उसको लेके बैठ जाओ, जो दिल चाहे करो। इन ख्वाहिशों को काबू में रखेंगे तो जिएंगे। बड़े कहते थे, एक दिन बच्चे को खिलाओ, एक दिन भूखा रखो। खिलाओ अगर दामादों की तरह तो देखो शेरों की तरह। आपने भी ये बातें सुनी होगी। आज तरबियत से ये निकल गई, इसलिए घर टूट रहे हैं। आप अपने ऊपर लेकर इस आयत को सोचें, मैं माल का सही इस्तेमाल करती हूँ? आज से अगर आपने सिर्फ अपने फालतू खर्चे खत्म कर दिए ना, तो आपके हस्बैंड जरा सुख का सांस लेंगे। उनको भी हो सकता है दिन में 1 घंटा कुछ कुरान सीखने के लिए मिल जाए कि बेगम अब मेरी जरूरत पूरी हो रही है, अब मैं भी मस्जिद में क्लास शुरू हो रही है, वहां जाके सीखूंगा। माल 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 और बेइतनाई, इतना खाना जाया होता है जिसकी अल्लाह की बना। इतना सा खाते हैं, बाकी सारा ट्रैश करते हैं। अल्लाह ताला कहते हैं, वतुहिब्बुनल माल हुब्बन जम्मा, इंसान माल की मोहब्बत में बुरी तरह गिरफ्तार है। कल्ला, देखो अब इस माल के साथ क्या होने वाला है। कल्ला इजा दुक्कतिल अर्दु दक्कन दक्का, हरगिज नहीं जब जमीन पे दर पे कूट कूट कर रेग जार बना दी जाएगी। इस आयत को समझते हुए तो मुझे ऐसे लगता है जैसे सड़कें बनती कभी देखी थी बचपन में। छोटा सा एक चौड़े से पैंदे वाला एक वो टूल होता था, तो वो उसको जमीन पे मारते हैं ताकि मट्टी दब जाए। क्यामत के दिन ये जमीन, ये चीजें, ये घर कूट कूट कर रेजा रेजा कर दिए जाएंगे। वजा रब्बु कवल मलकु सफन सफा, और तुम्हारा रब उस दिन जलवा फरमा होगा इस हाल में कि फरिश्ते सफ दर सफ खड़े होंगे। क्यामत का सारा मंजर है ना, ये सारा सीन इसीलिए चेंज किया गया था कि आज अल्लाह ने नजूल फरमाना। वो भी बेतरतीब नहीं आएंगे, सफों में आएंगे फरिश्ते। आज हमारी सफें कोई देखे तो 100 आंसू बहा ले। जितना औरतें सफ बनाने पर माइंड करती हैं नमाज के दौरान, शायद किसी चीज पे करती हूं। आप कहते हैं कि हुक्म क्या है? पहली सफ में अगर जगह बाकी हो तो पिछली सफ में आप नहीं खड़े हो सकते। और मैं ये कह दूं कि आपकी नमाज ही बातिल हो जाएगी तो आप डर जाएंगे। सब साथ हो, यूं जोड़ें, कंधे से कंधा जोड़ेंगे, कदम सीधे रखेंगे, खुद ब खुद यूं होंगे। अल्लाह के नबी सहाबा की सफ बनवाते, फिर आप आते में अपने मसल्ले से, और यूं दो के पीछे से दो है ना, तो यहां यहां हाथ डाल डाल कर देखते और फरमाते। पढ़ते भी आज भी लोग जो अरब इमाम है वो ये जुमला बोलते हैं कि अपनी सफ़ों को सीधा करो, खुल्लू खलल खलल दूर करो। फरमाया कि सफ़ों को जोड़ो वरना अल्लाह तुम्हारे दिलों में खलल डाल देगा। राह खलल डाले वे किसी तरह लग ही नहीं सकते। और आप उन लोगों को यूं जोड़ते कि जैसे सीसा पिलाई हुई दीवार है। आज हमारी सफ़ें देखिए, अपनी मर्जी की जगह चूज करते हैं पहले जाके, फिर अपना पोटला रखते हैं, एक तरफ चाय का थर्मस रखते हैं, इधर खाना रखते हैं, फिर आप कौन आपको हिरा, आपके अंदर आंटी जी आप आगे आ जाए तो मैं इधर ही ठीक हूँ। एक टुटकी इधर लगी हुई, एक नुटका उधर लगा हुआ, एक उधर लगा हुआ है। और ये फर्ज है, देखिए ये फर्ज के दर्जे पे मस्जिद की मैनेजमेंट का जिम्मा है कि लोगों की सफ़ें बनाए। आप सफ मैनेजर बनाए, सफ इंचार्ज बनाए। टूटी सफ़ें दिलों को तोड़ देती हैं। आज उम्मत के दिल क्यों टूटे हुए? वो मस्जिदें नहीं वो रूप दिखा रही जिधर जाके अल्लाह मिलना था। और अल्लाह माफ करे हमारे पे, ख्याल पे रहम करते, बस इससे ज्यादा तो कुछ नहीं है। लेकिन अल्लाह कहते हैं फरिश्ते भी सफ़ों में आएंगे। अभी मैं दिन कीजिए आ गए, मैदाने महशर तैयार हो चुके, एक पंडाल सज चुका है, अल्लाह सुभान तआला नज़ूल फरमा चुके, फरिश्ते भी लाइनों में साथ हैं। वजीअ यौमइज़िन बि जहन्नम, और उसी वक्त जहन्नुम भी लाई जाएगी। आप इसी हॉल को ही सोच ले, पंडाल लग गया, अल्लाह ताला नजूल फरमा गए, फरिश्तों की लाइनें, अब एक तरफ लाकर जहन्नुम रख दी जाएगी। और हदीस में आता है कि जहन्नुम को नुकेले डली होंगी, 70,000 नकेल होंगे जिसमें से हर नकेल को कई फरिश्तों ने पकड़ा होगा। क्यों? जहन्नम भूखी है। उस वक्त क्यों लाई जाएगी? ताकि जहन्नमियों को खाओ। हदीस में आता है क्यामत के दिन जहन्नम की गर्दन निकल आएगी। निकल सकती है कि नहीं? ये आपकी मेरी गर्दन कहां से आई? ये मुर्गाबी की और बतख की इतनी लंबी गर्दन कहां से आई? तो अल्लाह जहन्नम की लाएगा और वो जहन्नम मैदान हशर में आएगी और क्या करेगी देखिएगा। वजी यौमैज़िन भी जहन्नम यौमैज़िन यतसत्तरुल इंसानु वअन्ना लहू ज़िक्रा। और उस दिन जहन्नम को लाया जाएगा उसके सामने, उस दिन इंसान को समझ आएगी और उस वक्त उसके समझने का क्या हासिल। अब क्या फायदा, अब तो रिजल्ट आउट हो रहा है। आज पढ़ने का क्या वक्त, आज सिलेबस ढूंढ रहे हो, आज किताबें ढूंढ रहे हो, आज ओल्ड पेपर ढूंढ रहे हो, कोई फायदा नहीं। आप ये जुमले लिख लें, हाईलाइट कर लें। यकूलु या लैतनी कद्दमतु ली हयाती। वो कहेगा हाय अफसोस मुझ पर, काश मैंने अपनी जिंदगी के लिए, अपनी इस जिंदगी के लिए कुछ पेश की सामान किया होता। सारी जिंदगी दुनिया की झंझट समेटते रह गए। मारो गोली इस दुनिया को, जो मिलना था मिल गया, आखरत की फिक्र करो। ये देखो मेरी आखरत कहाँ बेहतर है। अल्लाह ताला कहते हैं उस दिन कहेगा काश इस दुनिया का भी तो कुछ सामान होता, या ना तो बैठने को कुर्सी है, ना मेज है, ना सोफा है, ना बेड है, मैंने तो आगे कुछ भेजा ही नहीं। ना लो उस जिक्र कोई फायदा ही नहीं होगा। फिर उस दिन ऐसा अजाब उसको अल्लाह देगा जैसा कोई अजाब देने वाला नहीं होगा। एक्सट्रीम पे अजाब होगा जहन्नम का। और अल्लाह जैसा बांधेगा वैसा तो बांधने वाला कोई नहीं। पीछे पड़ चुके हैं सबू नजीरान, जहन्नमियों को 70 हाथ लंबी जंजीरियों में बांधा जाएगा। अल्लाह ना करे ये अंजाम किसी को। दुआ कीजिए अपने लिए भी और अपने प्यारों के लिए। इसके बाद एक खूबसूरत और मंजर, या अय्यतुह नफ्सुल मुतमईना इर्जी इला रब्बिकि राधियतन मर्दिया वदखुली फी वादी वदखुली जन्नती। दूसरी तरफ इरशाद होगा, ए नफ्से मुतमईन, चल अपने रब की तरफ, चल अपने रब की तरफ इस हाल में कि तू अपने नेक इंजाम से खुश और अपने रब के नजदीक पसंदीदा है। शामिल हो जा मेरे नेक बंदों में और दाखिल हो जा मेरी जन्नत में। ये हैं वो जुमले जो नफ्स मुतमईना को मौत के वक्त सुनाए जाते हैं। सारी जिंदगी मोमिन दुनिया में यही जुमले सुनने की तड़प करता है। तिलावत सुनते भी हैं और देखते भी हैं और दुआ करेंगे कि अल्लाह ताला हमारे लिए आखरत के मरहले आसान कर दे। इस वक्त सब अपने आप पर लें इन चीजों को, और तर्जमा भी सामने लिखा रहा है इसलिए आप गौर से देख सकते हैं।
والفجر وليالي العشر والشفع والوتر والليل إذا يسر هل في ذلك قسم لذي حجر ألم تر كيف فعل ربك بعاد برهطات العماد التي لم يخلق مثلها في البلاد وثمود الذين جابوا الصخر في الواد وفرعون ذي الأوتاد الذين طغوا في البلاد فأكثروا فيها الفساد فصب عليهم ربك سوط عذاب إن ربك لبالمرصاد فأما الإنسان إذا ما ابتلاه ربه فأكرمه ونعمه
कुरान को क्यों नहीं समझ पाते? माइक ले अंदर से। कोई आप लोग शेयर करें, आप ही शेयर कर ले पहले, जिनके पास से। मैं यही चाह रही थी।
आप लोगों ने सुनी सुरतल कि बाकी इस तरह कहा मिला। मैं आपके रिफ्लेक्शंस, आप लोगों को भी पेजेस दिए गए थे मेरे रिफ्लेक्शंस लिखने के, कि इस तरह कहा से क्या सीखा। खासकर इस तरह बजट से जितनी दफा भी मैंने हमारी इजाजत सुनी है उतनी ही दफा उतना रोना आया। क्या हम लोग नहीं चाहते हमें न सेवक वही ना मिले? और जब हम लोग दुनिया में दूसरी चीजों में बिजी हो जाते हैं और इंसानी उसूल ये है शायद हम भूल जाते हैं, इसीलिए हम लोगों को बार बार कुरान की तरफ आने की जरूरत है, बार बार मानने की जरूरत है। हम इंसान होते के नाते आज दिन मेरा मेरे कल सब हो जाते, कल हम देखेंगे, मैं अपने आप को देखूंगी, एक ही दिन में इतनी बिजी हो जाऊंगी मैं भूल जाऊंगी। तो हम लोगों को इस फीलिंग्स को, इस अल्लाह से ताल्लुक को, इस नफ्स से मुतमइन्ना को पाने के लिए करना क्या है? ये मेरा अपने आप से और आपसे सवाल है। हम अपने आप को कैसे रिमाइंड दे सकते हैं? हम कब ये वक्त आएगा कि हम इस खाली की तरह ये आयत पढ़ते रहे होंगे? अल्लाह हमारे दिल को कुरान की तरफ जवाब दे, हमेशा हमेशा के लिए कभी वापस पढ़ के दुनिया में नहीं जाए जो पहले गुजरा।
अस्सलाम वालेकुम रहमतुल्लाहि व बरकातहू। पहली बात तो यह है कि कुरान हमें अरबिक लैंग्वेज में नज़ूल हुआ है जो हमारे लिए एक फॉरेन लैंग्वेज है, मगर हम पढ़कर हमें रोना इसलिए नहीं आता कि हमें लैंग्वेज समझ नहीं पाते। जब तक कोई लफ्ज़ का हमें माना मालूम नहीं हो हम उसका दर्द या उसमें जो छुपा है हम मालूम नहीं कर सकते। इसीलिए मेरी सबसे यही रिक्वेस्ट है और मेरा अपना ख्याल ये है कि सबसे पहले हम जैसा हम दूसरे लैंग्वेजेस कैसा सीख रहे हैं, हमारे मुल्क में आकर हमारे बच्चे कैसी दूसरी लैंग्वेजेस सीख रहे हैं स्कूलों में, अरबी पर ध्यान दें, अरबी लैंग्वेज सीखें, कम से कम इतना सीखें कि कुरान जब हम पढ़ते हैं तो इसकी मोटी मोटी बातें तो हमारी समझ में आ जाए, तो इंशाल्लाह ताला का हमारे दिलों पर असर होगा। और जिस तरह खारी साहब के अनुसार असर किया था हमारे दिलों पर किया था,
अगली सूरत बलद है। बिस्मिल्लाहिर्रहमानिर्रहीम। ला उक्सिमु बिहाज़ल बलद वअंता हिल्लुम बिहाज़ल बलद ववालिदिन वमा वलद लकद खलकनल इंसान फी कबद। नहीं मैं कसम खाता हूँ इस शहर मक्का की, और हाल ये कह नबी इस शहर में तुमको हलाल कर लिया गया। इसका एक और तर्जुमा भी है वन तहल्लुम बिहाज़ल बलद, और ऐ नबी आप इस शहर में दाखिल होने वाले हैं। अयख्सबुल्लाही यक़दिर अलैहि अहद, और कसम खाता हूँ बाप आदम की और उस औलाद की जो इससे पैदा हुई। जवाब क्या है इंसान का मामला इस आयतों को पढ़ने के बाद क्या समझ आता है? दर हकीकत हमने इंसान को मुशक्क़त में पैदा किया। इसको हाईलाइट कर लें। जिंदगी की हकीकत आपको यही समझ आ जाएगी अगर इस बात को हम समझ गए कि इंसान को अल्लाह ने मुश्किल में पैदा किया है। वजह क्या है कि इस दुनिया में इंसान का आना भी तो मुश्किल है। लकद खलकनल इंसान फी कबद, कबद जिगर को कहते हैं, लिवर, और आपको उसकी अहमियत जिस्म में मालूम होगी कि उसी के साथ जिस्म के निज़ाम चलते हैं। बच्चा दुनिया में आता है तो मुश्किल सहता है, اور جان جب جاتی نا اس وقت بھی مشکل ہی ہے، بیچ کے سارے مرحلے مشکلوں کے. بس جب ہم دین کے راستے کی مشکلوں اس کا نام سن کر پیچھے ہٹ جاتے ہیں تو کہاں آسانی ہے. فلمیں آسانی سے بنتی ہیں. آپ کبھی دیکھا کریں جو دنیا میں مال کما رہے ہیں وہ کوئی آسانی سے کما رہے ہیں، جو دنیا کے نام پہ ریسرچز کر رہے ہیں کہ وہ آسانی سے کر رہے ہیں، مشکل سے کر رہے ہیں. اس لیے ضرورت ہے اس بات کی کہ ہم اپنی فکر کریں. انشاءاللہ ہم چند صورتیں اکٹھی پڑھ کے اکٹھی تلاوت کریں گے تاکہ ہم اس وقت کو بھی سیو کر سکیں. دعا یہ کرنا ہے کہ اللہ تعالیٰ ہمیں اپنی اصلاح کی توفیق دے. یقول اہلکتما للبدا، اور قسم کھاتا ہوں باپ یعنی آدم کے اور اس اولاد کی جو اس سے پیدا ہوئی، در حقیقت ہم نے انسان کو مشقت میں پیدا کیا ہے، کیا اللہ میرے پہ قابو نہیں پائے گا؟ کہتا ہے کہ میں نے ڈھیروں مال اڑا دیا، کیا وہ سمجھتا ہے کہ کسی نے اس کو دیکھا نہیں؟ کیا ہم نے اسے دو آنکھیں اور ایک زبان اور دو ہونٹ نہیں دیے اور نیکی بدی کے دونوں نمایاں راستے اسے نہیں دکھا دیے، یعنی اچھے بن جاؤ یا برے بن جاؤ؟ مگر اس نے دشوار گزار گھاٹی سے گزرنے کی ہمت نہ کی. اور تم کیا جانو وہ دشوار گزار گھاٹی کیا ہے؟ کسی گردن کو غلامی سے چھڑانا، یا فاقے کے دن کسی قریبی یتیم یا خاک نشین مسکین کو کھانا کھلانا. پھر اس کے ساتھ یہ کہ آدمی ان لوگوں میں شامل ہو جو ایمان لائے اور جنہوں نے ایک دوسرے کو صبر اور خلق خدا پر رحم کی تلقین کی، یہ لوگ ہیں دائیں بازو والے. اور جنہوں نے ہماری آیات کو ماننے سے انکار کر دیا وہ ہیں بائیں بازو والے، اور ان پر تو آگ چھائی ہوگی. امیجن کیجیے، دنیا میں بھی اپنی مرضی کرنے کی کوشش کی، نہ ہو سکی، آخرت میں اللہ تعالیٰ ان کو آگ کے ستونوں میں بند کر دے گا. دعا کیجیے اپنے لیے اور ساتھیوں کے لیے کہ اللہ تعالیٰ ہم سب کو آگ سے بچا کے رکھے. سورۃ شمس، بسم اللہ الرحمن الرحیم. والشمس بدحاها والقمر اذا تلاها، سورج اور اس کی دھوپ کی قسم اور چاند کی قسم جبکہ وہ اس کے پیچھے آتا ہے، اور دن کی قسم جبکہ وہ سورج کو نمایاں کر دیتا ہے، اور رات کی قسم جبکہ وہ سورج کو ڈھانک لیتی ہے. اتنی بڑی بڑی نشانیاں ایک دن میں اللہ کی قدرت کے ہم دیکھتے ہیں. اور آسمان کی اور اس ذات کی قسم جسے اس نے قائم کیا، اور زمین کی اور اس ذات کی قسم جس نے اس کو بچھایا. وَنَفْسٍ وَمَا سَوَّاهَا، اور انسانی نفس کی اور اس ذات کی قسم جس نے اسے ہموار کیا. اتنی قسمیں، سات آیتیں قسموں کی ہیں. پھر جواب آ رہا ہے، جواب قسم کیا ہے؟ فَالْهَمَهَا فُجُورَهَا وَتَقْوَاهَا. پھر اس کی بدی اور اس کی پرہیزکاری اس پر الہام کر دی. ہر انسان کے اندر نیکی کا دائیہ بھی ہے اور گناہ کا بھی. اچھا کام کرتے ہیں نا، آپ کا دل آپ کو گواہی دیتا ہے کہ آپ اچھا کام کر کے آئے، اور گناہ کرتے ہیں نا تو آپ کا ضمیر آپ کو بتاتا ہے کہ آپ غلط کر کے آئے. یہ الگ بات ہے ہم اس کو سلانے کی کوشش کر دیں، اس میں تبدیلیاں کرنے کی کوشش کر دیں، لیکن حقیقت یہ ہے کہ ایک انسان کے اوپر اللہ تعالیٰ نے ایک چوکی دار بٹھایا ہوا ہے. یہ دعا کیجئے کہ اللہ تعالیٰ ہمیں اپنے محاسبے کی توفیق دے. قد افلح من زکاہا، یقیناً فلاح پا گیا وہ جس نے نفس کا تزکیہ کیا، اور نامراد ہوا وہ جس نے اس کو دبا دیا. تزکیہ نفس بہت ضروری ہے. اب الحمدللہ آپ لوگوں نے قرآن تو پڑھ لیا، انشاءاللہ ہم ایک کورس کرنے والے ہیں اصلاح القلوب کے نام پہ، آپ کو بھی یہاں پڑھائیں گے، ناروے میں بھی یہ کورس ہوگا، جہاں بھی آن لائن پہ آپ لوگ سن سکے سنیے. آج کے دور میں مجھے لگتا ہے جتنی ہمارے دلوں کی اصلاح کی ضرورت ہے اتنی شاید پہلے نہیں تھی. چھوٹی چھوٹی باتوں پہ ہمارے دل گندے ہو جاتے ہیں، دل میلے ہیں، اخلاص کی کمی ہے، امید ہے اللہ سے کوئی نہیں، نا امید ہیں. تو تزکیہ نفس جو ہے یہ لازم ہے، یہ ساتھ ساتھ چلے گا. اور تزکیہ میں کیا ہوتا ہے؟ ڈیول ایکشن ہے، نیکیوں کو پروموٹ کرنا اور برائیوں کو نکالنا. ہم نیکیاں بہت کرتے ہیں، نمازیں، روزے، حج، تراوی سب کی اور بھی کریں گے بعد میں جا کے، لیکن تزکیہ کی فکر نہیں کرتے. لوگوں کو دعوت دی جائے آئے درس سن لے، کہتے نہیں ہم نے قرآن پڑھنا ہے، نہیں ہم نے تسبیح نماز پڑھنی، ہم نہیں قرآن سنتے. تو یہ تو مزاج ہے آج ہماری امت کا. اللہ تعالیٰ سے دعا کرتے ہیں ہمارا تزکیہ ہو جائے. اور نامراد ہوا وہ جس نے اس کو دبا دیا. سموت نے اپنی سرکشی کی بنا پر اس کو جھٹلایا. جب اس قوم کا سب سے زیادہ شقی آدمی بپھر کر اٹھا تو اللہ کے رسول نے ان لوگوں سے کہا، خبردار اللہ کی اونٹنی کو ہاتھ نہ لگانا اور اس کے پانی پینے میں رکاوٹ نہ بننا، مگر انہوں نے اس کی بات کو جھوٹا قرار دیا اور اونٹنی کو مار دیا. آخرکار ان کے گناہوں کی پاداش میں ان کے رب نے ان پر ایسی آفت توڑی کہ ایک ساتھ سب کو پیبندے خاک کر دیا، اور اسے اپنے اس فعل کے کسی برے نتیجے کا کوئی خوف نہیں. آخری آج بڑی تھاٹ پر ووکنگ ہے، بولا یہ خوف بہا. یہ صرف آپ کو سمجھانے کے لیے کہہ رہی ہوں، اللہ کے لیے تو کوئی مثال نہیں ہے. اپنے لفظوں میں ایسے کہ اللہ کو کوئی ڈر نہیں کہ کوئی اس پہ کلیم کر دے گا, سو کر دے گا اس کو, تم نے میرے ساتھ کیوں کیا. بڑی بڑی قوموں کو تباہ کر دیا, اللہ کو کوئی ڈر نہیں کہ ان کی عمارتیں گر گئیں تو لوگ اس کو کیا کہیں گے. پوری پوری قومیں تباہ و برباد کر دی گئیں, خس و خاشاک بن گئی وہ قومیں جنہوں نے وقت کے نبیوں کی بات نہ مانی. تو اللہ کہتے ہیں مجھے تمہاری پرواہ نہیں, میں تم سے نہیں ڈرتا, تم مجھ سے ڈرو, تم چھوٹے ہو. آپ اپنے بچوں پہ بھی روک ڈالتی ہیں, چپ کرو تم چھوٹے ہو, آپ کوئی نہیں ویسے ڈالتے لوگ, اب تو ان سے ڈرتے ہی رہتے ہیں ہر وقت. وہ اتنے سے بابا جی ہیں ان سے ہی لوگ ڈر رہے ہیں, تو بڑے ہو کے تو آپ کو پتا نہیں کتنا ڈرائیں گے. پیرنٹنگ کا سٹائل بدلنا پڑے گا. میں آپ سب سے ریکویسٹ کرتی ہوں, اگر آپ گھر کا اور باہر کا سکون چاہتے ہیں اپنی پیرنٹنگ کا سٹائل بدلیں. اور اچھی مائیں بننے کے لیے قرآن پڑھنا لازمی ہے. تعلیم الامتی تعلیم الامی تعلیم امتی. میری ماں کو کوئی تعلیم دے دے گا تو یہ میری امت کی تعلیم ہوگی. آج کی ماں چونکہ بنجر تھی نا, اس کو خود نہیں پتا تھا, تو بچوں کے اندر بھی وہی چیزیں ڈل گئیں. الا ماشاء اللہ. سورۃ لیل. بسم اللہ الرحمن الرحیم. واللیل اذا یغشا والنہار اذا تجلا. قسم ہے رات کی جب کہ وہ چھا جائے اور دن کی جب وہ روشن ہو. قسم ہے رات کی جب کہ وہ چھا جائے اور دن کی جب کہ وہ روشن ہو. اور اس ذات کی جس نے نر اور مادہ کو پیدا کیا ہے کیا. ان سعیکم لشتا. ہائی لائٹ کیجئے گا. بے شک تم لوگوں کی کوششیں مختلف قسم کی ہیں. ویری ٹرو. اصل میں رات اور دن کی نشانیوں سے یہ بتایا جا رہا ہے کہ جس طرح رات اور دن اور نر اور مادہ ایک دوسرے سے مختلف ہوتے ہیں نا, ان کے اثار اور نتائج باہم متضاد ہیں, اسی طرح تم لوگوں کے مقصد فرق ہیں, کوششیں فرق ہیں. کوئی اچھے کام کر رہا ہے, کوئی برے کر رہا ہے. کھپ سارے رہے اس دنیا میں, اچھے کام کرنے والے بھی, برے کام کرنے والے بھی. تو آپ اپنے سے پوچھیے میری کوششوں کا رخ کیا. صرف اپنے بچوں کے غموں میں جیتی ہوں, یہی میری زندگی کا حاصل ہے یا مجھے اللہ کے دین کا غم ہے؟ کیا اپنے بچوں کو خوش رکھنے کی کوششوں میں ہوں یا اللہ کے دین کو, اللہ کے اس بندوں کو خوش رکھنا چاہتی ہوں؟ جتنا زیادہ آپ اپنے غموں کو بڑا کرتے جائیں گے, آپ دیکھیں گے ذاتی غم آپ کہیں گے تم خود بھگتو, مجھے نہیں بتا, میرے پاس نہ کوئی غم لے کے آنا, مجھے نہ اپنے دکھ سناؤ, خود کام اپنے کرو, اپنے بچوں کے مسئلے خود سمیٹو. بعض دفعہ دیکھیں بچے تو بچوں کے بچے مسئلے بڑوں کے پاس لائے ہوتے ہیں, اور بعض بوڑھے تو ساری زندگی یہ فیصلے ہی کرتے رہتے ہیں, اس کی لڑائی, اس کا جھگڑا, اس کی شادی ہو رہی, اس کی منگنی, اماں جی کو ادھر لے جا رہے ہیں, ادھر لے جا رہے ہیں. بھائی ان کو ڈسٹرب نہ کریں زیادہ, ان کو ڈسٹریکٹ کرتے ہیں, ہر پارٹی میں جا کے ان کو بٹھا دیتے ہیں, ان کی تہجد جاتی ہے, ان کی صحت اب یہ گوارا نہیں کرتی. تو اللہ سبحانہ تعالیٰ کہتے ہیں اپنی کوششوں کو دیکھو کہ تم کیا کر کے بیٹھے ہو. اور جتنا ہم اپنی کوششوں کو سیدھا کرتے جائیں گے ہماری زندگی سیدھی ہوتی جائے گی. فَمَنَاتَ وَاتَّقَى وَصَدَّقَ بِالْحُسْنَى فَسَنُيَسِّرُهُ لِلْيُسْرَى. ان تین آیتوں کے نیچے ایک نام لکھ لیجئے, ابو بکر صدیق رضی اللہ عنہ. کیا اللہ کو پیار تھا اپنے نبی کے اس صحابی سے کہ جن کے بارے میں اللہ کے نبی نے کہا میں نے سب کے حق ادا کر دیے لیکن ابو بکر کا حق نہیں میں ادا کر سکا, اور میں نے جس پر بھی اسلام پیش کیا اس نے تھوڑا سا سوچا, تھوڑا سا سوچ کے جواب دیا لیکن ابو بکر فوراً بول اٹھے. اس ابو بکر کی خوبیاں یہاں ہیں آپ کے سامنے. فرمایا وہ جس نے راہ خدا میں مال دیا. ابو بکر کا مال اپنا ہوتے ہوئے بھی اپنا نہیں تھا, اسی لیے ہر موقع پہ سب سے پہلے ان کا ہاتھ جاتا تھا اپنی جیب میں, اور خدا کی نافرمانی سے پرہیز کیا. یعنی وہ مال کوئی غلط طریقوں سے کمایا ہوا نہیں تھا, نافرمانیوں سے خود بھی بچتے تھے. اور بھلائی کو سچ مانا. اللہ ہمیں یہ تین خوبیاں دے دے. وَكَذَّبَ بِالْحُسْنَى فَسَنُيَسِّرُهُ لِلْعُسْرَى. اس کے علاوہ ایک اور کردار, وَأَمَّا مَنْ بَخِلَ وَاسْتَغْنَى وَكَذَّبَ بِالْحُسْنَى فَسَنُيَسِّرُهُ لِلْعُسْرَى. اور جس نے بخل کیا, یعنی ابو بکر کی بات کہاں پوری ہوئی, اس کو ہم آسان راستے کے لیے سہولت دیں گے. اور جس نے بخل کیا اور اپنے رب سے بے نیازی برتی اور بھلائی کو جھٹلایا, اس کو ہم سخت راستے کے لیے سہولت دیں گے. اس کا مال آخر اس کے کس کام آئے گا جبکہ وہ ہلاک ہو جائے گا؟ یہ ہم سب خود سے پوچھیں. لکھیے اس کو, ہائی لائٹ کر لیں. جب میں مر جاؤں گی تو میرا مال کس کام آئے گا؟ ہاں قبر کو پکا کر دیں گے کچا کرنے کی بجائے, کتبہ لگا دیں گے سنگ مرمر کا, باہر اس کے کوئی جالی لگا دیں گے, کوئی لنگر کھول دیں گے, مجھے کیا فائدہ ہوگا ان حرکتوں سے؟ ساری زندگی انسان مال سنتا رہتا ہے. میں حیران ہوتی ہوں انسان کی کیفیت پہ. ساری زندگی اور ہے تو اور چاہیے, कुछ लोगों को पता है कि बस माल कमा रहे हैं तो कमा रहे हैं, जॉब कर रहे हैं कर रहे हैं, भाई फिर छोड़ दीजिए। अच्छा ये तो सोचे नहीं, आदत होगी ना माल कमाने की, बस कमा रहे हैं। कभी बैठ के खुद को सोचे, शौहर बीवी दोनों बैठ जाए, हमारी नीड क्या है, चले वॉन्ट्स कितनी है बच्चों की, मान लीजिए नीड्स भी पूरी कर लें, कभी कभी की वॉन्ट्स भी पूरी कर लें, उसके बाद भी कितना चाहिए। बिलीव मी, हमारे पास हमारी नीड्स, हमारी वॉन्ट्स, इवन हमारी डिजायर से बियॉन्ड माल भी होता है, अरबों डॉलर्स भी होगा ना हमारे पास, फिर भी हम और कमा रहे होंगे। स्टॉप हियर, टेक अ ब्रेक, थोड़ी देर अपनी आखिरत की दौलत भी तो कमाओ, थोड़ा तुम भी तो पढ़ो। आप अपने मर्दों को ये मोटिवेशन दें कि आप अपने जॉब आवर में कुछ कम वक्त करें, या अगर वो जॉब के बाद का जो टाइम है उसको मैनेज करें, और आप भी रोज एक घंटे की क्लास लें, और सब मस्जिदों वालों से रिक्वेस्ट करें कि ब्रदर्स की क्लासें शुरू करें। कौन सी क्लासेस? तफसीर की क्लासेस, वर्ड टू वर्ड ट्रांसलेशन की क्लासेस। क्या हमारे मर्दों को नहीं जरूरत पढ़ने की? वो पढ़े हुए दुनिया में आए थे, या फिर आप खुद पढ़ाएं उनको? जब तक दोनों नहीं पढ़ेंगे ना बात नहीं बनेगी, और अल्लाह ताला आसान कर दे। इन्ना अलैना लिलहुदा व इन्ना लना लिलआखिरति वलूला। और जिसने बुखल किया और अपने रब से बेनियाजी बरती और भलाई को छुटला दिया, इसका हम सख्त रास्ते के लिए सहूलत देंगे, और इसका माल आखिर इसके किस काम आएगा जबकि वो खुद हलाक हो जाएगा। बेशक रास्ता दिखाना तो हमारे जिम्मे है, पकड़ के उंगली चलाता नहीं है अल्लाह, अल्लाह सिर्फ आपको दूर से दिखाता है वो है रास्ता, अब जाओ। बचपन में हम अपने बच्चों की उंगलियां पकड़ पकड़ कर उनको स्कूलों में लाते हैं, हमारी उंगलियां अब कौन पकड़ेगा? खुद से पूछे। बच्चों पे चूंकि हमारा जोर चलता है ना, हम उन पे जबरदस्ती करते हैं, अब हम पे कौन जबरदस्ती करे? आप में से कोई मशवरा दे सकता है कि आप किसकी मानती हैं, आप किसकी बात मानती हैं, या किसकी खुशी आपको प्यारी है? सब बोल दें अपना अपना। शोहर का ख्याल रखती थी, अब नहीं होती। जी पहले तो यही कहते थे, अब तो पता नहीं क्या हो गया। चलिए हम आपकी बात को मान लेते हैं, आप सब अपने शोहरों के सेलफोन नंबर्स बाहर रिसेप्शन पे देके जाएं, हमें उनसे कुछ काम है। क्योंकि बहुत सारे लोगों ने यही नाम सोचे हुए हैं कि वो हस्बैंड बेचारे नहीं मानते, हस्बैंड पसंद नहीं करते, तो हम सर के साथ हस्बैंड का एक सेशन रख दें। देखा आप चेहरे उतरने लगे हैं, कितने लोग सोचते हैं कि आपके सब के हस्बैंड को बुला के सर को बिठाते हैं, सर ने 15 मिनट में बात खत्म कर देनी है, मेरी तरह वो आपको 3 घंटे नहीं बिठाएंगे। वो एक ब्रदर थे ना किसी के, मतलब जैसे आम हस्बैंड होते हैं वैसे ही थे, बेटे माशाल्लाह नेक थे, तो बेटे उनको पकड़ पकड़ के उन मस्जिदों में ले जाते थे जहाँ अच्छी किरत है, लंबी तरावी है, तो वो अपने बेटों से बड़े तंग थे, वो ढूंढते रहते थे, कहते थे फलां बहुत अच्छा 5 मिनट में तरावी खत्म कर देता है। तो छोटी छोटी, मर्दों को छोटी छोटी चीजें अच्छी लगती हैं, लेकिन याद रखिए कि हमें अपनी उंगलियां खुद पकड़ के लानी होगी। अब हम समझदार हैं, ग्रोन अप है, बच्चे को तो कोई समझाए, बड़े को कौन समझाए? अपने घर चला रहे हैं ना, खुद ही चलाए हैं ना अपने, मां तो नहीं इसके कोई काम किए होंगे, कोई ना का मामला क्यों पेंडिंग पे है? आज मेरा दिल बदल दे अल्लाह, मुझे ये जाती हुई घड़ियों में इस कुरान का छीनना अच्छा नहीं लग रहा, ऐसे दिल उदास है कि क्या बताऊं, मेरे दिल में आजकल कितनी उदासी है, क्या क्या गम है दिल में, क्या बताऊं आपको, यकीन करें। और सबसे बड़ा गम यह है कि रमजान जा रहा है और किया कुछ नहीं, एक और कुरान पढ़ा दिया और फिर भी हक नहीं अदा किया, ये गम है। बेशक रास्ता बताना हमारे जिम्मे है, अदर हकीकत आखरत और दुनिया दोनों के हम ही मालिक हैं। नोट कीजिए इस जुमले को, आखरत अगर हम देते हैं ना तो दुनिया भी तुम्हें हमने ही देनी है, लेके आओ किसी और से, अल्लाह छोड़ देना हमारा हाथ तो देखें दुनिया में धक्के खाते हुए हम सड़कों पे आ जाएं, सब डिग्रियां हमारे हाथों में पड़ी रहें, सारे माल दौलत हमारे हाथों में पड़े रहें, हुसन खूबसूरती सलीके शरीके हाथों में पड़े रहें, हम रूल खुल जाएं दुनिया में। इसलिए दुनिया भी रब से ही मांगे और आखरत भी। बस मैंने तुमको खबरदार कर दिया, देखिए लफ्ज मैंने को हाईलाइट कर ले, अल्लाह अपने ऊपर ले रहे हैं। अमूमन तो नबी के जरिए खबरदार करवाया जाता है ना, یا کہ میں نے خبردار کر دیا اب تم کو کیسے یہ قرآن کھلوا کے. بس میں نے تم کو خبردار کر دیا بھڑکتی ہوئی آگ سے, اس میں نہیں جھلسے گا مگر وہ انتہائی بدبخت جس نے جھٹلایا اور منہ پھیرا, اور اس سے دور رکھا جائے گا وہ جو انتہائی پر پرہیزگار, جو نہایت پرہیزگار, جو پاکیزہ ہونے کی خاطر اپنا مال لٹاتا ہے. مال کیوں دیتا اللہ کے راستے میں؟ تاکہ میرا باقی مال پاک ہو جائے اور میرا باقی مال بڑھنے لگے. وَمَا لِيَ أَحَدٍ مِّن دَهُ مِّن نِّعْمَةٍ تُجْزَى, اس پر کسی کا کوئی احسان نہیں جس کا بدلہ اسے دینا ہو, وہ تو صرف اپنے رب برتر کی رضا جوئی کے لیے یہ کام کرتا ہے اور ضرور وہ اس سے خوش ہوگا. ہائی لائٹ کر لے اور دعا کرے اللہ میں صرف تیری رضا کے لیے کام کرنے والا بنا دے. اللہ اونلی فار یو, اللہ صرف تیرے لیے کرو, تو اللہ نے ساتھ ہی خوشخبری سنا دی, وَلَا سَوْفَ يَرْضَى, یقیناً وہ خوش ہوگا. دعا کریں اللہ مجھ سے خوش ہو جا. تلاوت سنتے ہیں سورت فجر سے لے کے یہاں تک کی آیتوں کی, اور سب بآوازیں بلند پڑھیں اور دعا کریں کہ یہ آوازیں ہمارے لیے صدقہ جاریہ بن جائیں.
هل في ذلك قسم لذي حجر ألم تر كيف فعل ربك بعاد ألم تر كيف فعل ربك بعاد إرم ذات الجبال التي لم يخلق مثلها في البلاد وثمود الذين كانوا الصخر بالواد وفرعون ذي الأوتاد الذين طغوا في البلاد فأكثروا فيها الفساد فصب عليهم ربك سوط عذاب إن ربك لبالمرصاد فأما الإنسان إذا ما ابتلاه ربه فأكرمه ونعمه فيقول ربي أكرمن وأما إذا ما ابتلاه فقدر عليه رزقه فيقول ربي أهان كلا بل لا تكرمون اليتيم ولا
فدمدم عليهم ربهم بذنبهم فسواها ولا
ان دونوں کو اکٹھا سمجھ لیں. نبی صلی اللہ علیہ وسلم کی زندگی ہم سب کے لیے اسوہ حسنہ ہے. ہم اللہ کے نبی کے نقش قدم پر اگر چلیں تو ہماری زندگیاں بھی اچھی ہو جائیں اور ہماری آخرت بھی. سورۃ دوحا میں نبی صلی اللہ علیہ وسلم کے مکی دور میں جو معاملات تھے اس کا ذکر ہے. آئیے تھوڑا سا دیکھتے ہیں پڑھ کے, پھر میں دونوں کو اکٹھا پڑھ کے اکٹھا ایکسپلین کروں گی. بسم اللہ الرحمن الرحیم. والضحى والليل اذا سجى ما ودعك ربك وما قلى. قسم ہے روزے روشن کی اور رات کی جبکہ وہ سکون کے ساتھ تاریخ ہو جائے. اے نبی, تمہارے رب نے تم کو ہرگز نہیں چھوڑا اور نہ وہ ناراض ہوا ہے. یقیناً تمہارے لیے بات کا دور پہلے دور سے بہتر ہے اور ان قریب تمہارا رب تم کو اتنا دے گا کہ تم خوش ہو جاؤ گے. خوشخبریاں دیکھیے. کیا اس نے تم کو یتیم نہیں پایا اور پھر ٹھکانہ فراہم کیا اور تمہیں ناواقف راہ پایا اور پھر ہدایت بخشی اور تمہیں نادار پایا پھر مالدار کر دیا؟ سچ ہے نا, تو کرو کیا. فَأَمَّا الْيَتِيمَ فَلَا تَقْهَرْ. پس یتیم پر سختی نہ کرو اور سائل کو نہ جھڑکو اور اپنے رب کی نعمت کا اظہار کرو. نبی صلی اللہ علیہ وسلم پر جب نبوت کا سلسلہ شروع ہوا تو آپ کے اپنے بھی آپ کے دشمن ہو گئے, جس میں آپ کے اپنے قریبی چچا اور ان کی بیوی بھی تھی. اللہ کے نبی کے پاس کچھ عرصہ تک وہی رک گئی, اور جب قرآن پڑھتے پڑھتے کچھ دن نہ پڑھیں تو جو دل کی کیفیت ہوتی ہے وہی اللہ کے نبی کی تھی. آپ اداس رہنے لگے. آپ کی عادت کیا تھی کہ جتنا حصہ نازل ہوتا قرآن کا آپ رات کو پڑھا کرتے تھے. آپ کے بالکل ہمسائے میں ام جمیل رہتی تھیں جو کہ ابولہب کی بیوی تھی, تو انہوں نے جب آپ کو ایک دو راتوں میں دیکھا کہ اللہ کے نبی قرآن نہیں پڑھ رہے کیونکہ نئی آیتیں نہیں اتری تھیں, تو اس نے کہا ہے محمد صلی اللہ علیہ وسلم وہ تو نبی نہیں مانتے تھے, کہا تمہارے شیطان نے تمہیں چھوڑ دیا. تو اللہ کے نبی کا دل دکھا, ایک تو وہی کے نانے کا غم اور دوسری طرف باتیں اوپر سے سننی پڑے, تو اس پہ بھی یہ صورت اتری تھی کہ اللہ کے نبی ما ودا کا رب کا و ما قلا. میں اس کا جمعت مسلمہ کے ساتھ اس طرح ریلیٹ کرتی ہوں کہ اللہ اپنے نبی کو جب کہتا ہے کہ میں نے تجھے نہیں چھوڑا, ہاں نہ تم کو چھوڑا نہ ناراض ہوا ہوں, تو کیا امت مسلمہ کو بھی اپنے وجہ ڈھونڈنی ہے کہ اللہ ان کو بھی کہے کہ نہیں امت مسلمہ نہ میں نے تم کو چھوڑا ہے نہ میں تم سے ناراض ہوں. اور اگلی آیت دیکھیے, تمہارے لیے آنے والا دور پہلے سے بہتر ہے. کیا اس میں ایک روشن مستقبل نہیں ہے؟ ہے نا. ان قریب اللہ تمہیں وہ دے گا تم خوش ہو جاؤ گے. کیا اس میں مسلمانوں کا روشن مستقبل نہیں ہے؟ سب ہے. کرنا کیا پڑے گا جس کی اللہ نے یہاں دعوت دی ہے. اگر امت مسلمہ نبی صلی اللہ علیہ وسلم کے نقش قدم پہ چلنے لگ جائے تو اللہ تعالیٰ آج اس کو بھی وہ سب کچھ دے گا جو اپنے نبی کو دیا تھا. پھر دوسری صورت دیکھیے گا, سورۃ الم نشرح, اس میں بھی کچھ میسج ایسا ہی ہے. بسم اللہ الرحمن الرحیم. الم نشرح لک صدرک ووضعنا عنک وزرک. اے نبی, کیا ہم نے تمہارا سینہ کھول نہیں دیا اور تم پر سے وہ بھاری بوجھ اتار دیا جو تمہاری کمر توڑے ڈال رہا تھا, اور تمہاری خاطر تمہارے ذکر کا آوازہ بلند کر دیا؟ بے شک تنگی کے ساتھ فراخی بھی ہے. اس کو تو آپ دل کی تختیوں پہ لکھ لیں اس جملے کو. فائن نمال اسری یسرا ان نمال اسری یسرا. سارے غم آپ کی دنیا کے ابھی دور ہو جائیں گے اسی بیٹھے بیٹھے اس ہال میں. کوئی غم لے کے آئیں سوچیں دل میں جو ہے آپ کو اس وقت. بیمار ہیں, بچوں کا کوئی غم لگا ہوا ہے, ماں باپ کی کوئی پریشانی ہے, بھائی بہنوں کا کوئی مسئلہ ہے, اس سب کو سوچیں اور اس آیت کو پڑھیں. فَإِنَّمَا الْعُسْرِ يُسْرًا. اِنَّمَا الْعُسْرِ يُسْرًا, یا ماں کا لفظ ہے, بعد کا نہیں ہے. ساتھ ہی ساتھ اللہ تعالیٰ کہتے ہیں بے شک تنگی کے ساتھ فراخی بھی ہے اور تنگی کے ساتھ فراخی ہے. زندگی دھوپ چھاؤں ہے. اگر آپ کہیں گے زندگی میں ہر چیز میری مرضی کی ہو تو آپ کبھی خوش نہیں رہیں گے. تنگیاں، سختیاں، نرمیاں، خوشی، گرمی، سردی، ساتھ ساتھ سہنا پڑے گا. کچھ تم مانو، کچھ مجھ سے منواؤ، یہ زندگی کا اصول ہے. گاڑی چلائیں اور آپ کے کہ کوئی دوسری گاڑی روڈ پہ نہ آئے تو وہ تو ہڑتال کا ہی دن ہوگا، کچھ بھی نہیں کر سکیں گے. تو زندگی کا اصول بنائیں، زندگی کی ریئلٹیز کو فیس کریں، اپنے آنسو پوچھیں، اسٹرانگ بنیں، نعمتوں کو دیکھیں کیا کچھ ہے، ہم دیکھتے ہیں کیا نہیں ہے. اور ہمارا حال تو اللہ معاف کرے کہ اس انسان جیسا ہے کہ جس کو سب کچھ مل جائے اور پھر وہ کہے کہ وہ جو مجھے نہیں ملا وہ کدھر ہے، جو مجھے نظر ہی نہیں آ رہا، جو مجھے ملا ہی نہیں. یہ حالات ہیں ہمارے. اور دو تنگیوں اور دو سختیوں کا ذکر ہے. مفسرین کہتے ہیں کہ اللہ ایک بار بھی ایک بات کہہ دے تو وہی سچی ہے. تو یہاں تو اللہ نے دو بار کہہ دی. شرط دیکھ کہ اللہ کی رضا پہ راضی رہے، اللہ کے فیصلوں پہ راضی رہے. اللہ تنگیوں کو آسانیوں میں بدل دیتا ہے. اب کریں کیا؟ تنگیوں کو آسانیوں میں بدلنے کا راستہ، فائزہ فرغت فانصب ویلا ربک فارغب، بس جب تم فارغ ہو تو عبادت کی مشقت میں لگ جاؤ اور اپنے رب ہی کی طرف راغب ہو جاؤ. دیکھو ذرا کیا بات سمجھ آ گئی. ہم کہتے فارغ ہو گئے، سب چھوڑ کے گھر بیٹھ کے چھٹی بناؤ، آج دورہ قرآن ختم ہو رہا ہے، چھٹی. اللہ کہتا ہے جب فارغ ہو جاؤ تو رب کی اور عبادت کرو. کیا پتہ چلا کہ مومن کی زندگی میں چھٹی کا کوئی تصور ہی نہیں ہے. ایک پروجیکٹ ختم تو دوسرا شروع، ایک قرآن ختم تو دوسرا قرآن شروع، اور خود کو مصروف کرو. فارغ لوگ کبھی خوش نہیں رہیں گے. ان کو سونے کے محل میں بھی آپ بھیج دیں گے نا، وہ وہاں سے بھی روتے ہوں گے. کیوں؟ وہ فارغ بہت ہے. فراغت انسان کو شیطان کے ہاتھوں میں ڈال دیتی ہے. وہ ہر وقت اپنے بارے میں سوچتا ہے. اللہ تعالیٰ نبی کے ذریعے ہم سب کو یہاں یہ میسج دیتے ہیں. تو کیا پتہ چلا؟ زندگی کی حقیقتوں کو سمجھے. دوسری اس میں ایک بڑی خوبصورت چیز ہے، اس کو ہائی لائٹ کیجیے گا. وَرَفَعْنَا لَكَ ذِكْرَكَ، اور اے نبی ہم نے آپ کے ذکر کو بلند کر دیا. یہ کیسے؟ پیچھے بھی بات ہوئی تھی پچھلے پارے میں سورۃ نون میں کہ ہر وقت دنیا میں کہیں نہ کہیں اذان ہوتی ہے. آئیے اب آپ کو ایک اور طریقہ دکھاتے ہیں کہ ہمارے پیارے نبی کا نام کیسے بلند ہوتا ہے. یہ ایک چھوٹا سا کلپ ہے، ہم اس کو دیکھیں گے. لائٹ بند کیجئے اور اللہ کا شکر ادا کریں کہ اللہ نے ہمیں اس نبی کی امتی بنایا کہ اپنے تو اپنے، بیگانے بھی ان کے بارے میں اچھی باتیں کہتے ہیں.
For the first time in history, we are no longer the top. Muslims have overtaken us, Monsignor Formenti said in an interview with the Vatican newspaper. He said that Catholics accounted for 17.4% of the world's population, a stable percentage, while Muslims were at 19.2%. It is true that while Muslim families, as it is well known, continue to make lots of children, Christian ones, by this means Roman Catholic, on the contrary, tend to have fewer and fewer, the Monsignor said.
According to a report by Faith Matters, the UK is seeing a surge in Brits converting to Islam. In the last year, around 5,200 people in Britain converted to Islam. As many as 100,000 have converted in the last decade. Now, while that's not a huge number if you consider the UK's total population, which is around 61 million, it's definitely notable. Of those converting, about 62% were women. An average age is over 27 years old. And the vast majority of women who converted also changed their appearance, with a significant majority adopting a hijab or a headscarf. Now, we've done stories here on the show how some European countries have voted to ban the hijab in public, to ban minarets. But that's not the case in the UK. Now, the obvious question really is, what is behind this high rate of conversion? Some followers told Britain's The Telegraph that they felt lost in their own lives, but they were lacking and purpose before conversion. And most Brits have reported that since their conversion, they've been living with ease in the UK, but they've only faced minimal problems from their families about their new choice of religion. So what's going on? What is compelling so many young white women to convert to Islam in droves? We're going to delve further into this topic on another program. Michael Hart, the American author of the white-selling book, The 100, a ranking of the most influential persons in history, chose Prophet Muhammad to be at the top of the list. He said,
"My choice of Muhammad to lead the list of the world's most influential persons may surprise some readers and may be questioned by others. But he was the only man in history who was supremely successful on both the religious and secular levels. It is this unparalleled combination of secular and religious influence which I feel entitles Muhammad to be considered the most influential single figure in human history.
Many international intellectuals were impressed with Prophet Muhammad's personal qualities and expressed it in their writings. Lamartine, the famous French historian, in his book, The History of the Turks, said about Prophet Muhammad,
"If greatness of purpose, smallness of means, and outstanding results are the three criteria of human genius, who could dare to compare any great man in modern history with Muhammad?"
Mahatma Gandhi, the spiritual leader of the Indian independence movement and the pioneer of resistance through mass civil disobedience, said about Prophet Muhammad, peace be upon him,
"I became more than convinced that it was not the sword that won a place for Islam in those days in the scheme of life. It was the rigid simplicity, the utter self-effacement of the Prophet, the scrupulous regard for pledges, his intense devotion to his friends and followers, his intrepidity, his fearlessness, his absolute trust in God and in his own mission."
Workers of German literature, famous European poets, who was also a painter, humanist, scientist, and philosopher, said about Prophet Muhammad,
"He is a prophet and not a poet, and therefore his Quran is to be seen as a divine law and not as a book of a human being made for education or entertainment."
عربی میں کہتے ہیں کہ جب تک کسی انسان کی تعریف اس کا دشمن نہ کرے اس کو سچ نہ سمجھو. تو ہم نہ کریں گے اپنے نبی کی بات تو کوئی دوسرا تو کر دے گا. شکر کیجیے اللہ کا کہ اللہ نے ہمیں اس نبی کی امت میں لیا, اور اگر ہم وہی کام کریں گے جو اللہ کے نبی نے کیے تو لوگ ویسی ہماری بھی تعریفیں کریں گے جیسے کہ نبی کی کر رہے ہیں.